अब जो है, जब फिरौन जो है वो मूसा अलैहिस्सलाम को कत्ल करने की धमकी देता है, तो मूसा अलैहिस्सलाम जो है वो अपना मामला अल्लाह के सुपुर्द कर देते हैं। क्या कहते हैं, इन्नी उस्तु बिरब्बी व रब्बिकुम मिन कुल्ली मुतकब्बिर इल्ला युमिनु बियौमिल हिसाब। तो ये क्या है, तफवीज इल्लाह, के वो जो है क्या करते हैं कि अपने मामलात का फैसला जो है वो अल्लाह के सुपुर्द कर देते हैं। तफवीज़ुल अमर इलल्लाह, अमर क्या है, उमूर। तो मैंने आपको ये भी बताया था कि सूरत अल मोमिन जो है इसका मरकजी मजमून दो है। एक तो ये है कि दावत इलल्लाह, दावत इलल्लाह की अहमियत और उसको पेश करना, और उसमें तौहीद और आखरत के दलाइल हैं, कायनात से भी और इंसान के अपने जिस्म से भी। और ये दावत इलल्लाह जो है वो हजरत मूसा अलैहिस्सलाम ने दी, और उसके साथ जो है अब एक और रजुलुल मोमिन है जो कि ये दावत देता है। और आप देखिए कि यहाँ पे मूसा अलैहिस्सलाम कहते हैं कि मैंने अपना मामला अल्लाह के सुपुर्द कर दिया, और आगे जो है रजुलुल मोमिन जो है वो क्या किरदार अदा करता है। वकाला रजुलुल मोमिनुन, और कहा ईमान लाने वाले आदमी ने। तो रजुल जो है इसके माने क्या होते हैं, मजबूत आदमी, जिसके अंदर जो है वो रजूलियत पाई जाती हो, मजबूत असाब वाला, जुस्से वाला, ताकतवर आदमी। और मोमिन कहते हैं ईमान लाने वाले को। तो गोया के ये शख्स जो था ईमान के लिहाज से भी मजबूत था, और उसके साथ जो है वो जिस्म के लिहाज से भी मजबूत था, रजुलुम मोमिनुन। और ये सिफ्त मौसूफ है, मौसूफ रजुल है और मोमिन है उसकी सिफ्त, के ये शख्स जो था वो क्या है, ईमान लाने वाला था। तो ये शख्स जो था ये कौन था, इसके बारे में आता है कि ये फिरौन का चचाजात भाई था, चचाजात भाई, और इसका नाम था शमान, शीन मीम आयन अलिफ नून। वकाला रजुल मोमिनुन, और रजुल मोमिनुन ने कहा ईमान लाने वाला। अब आप देखें कि ईमान जो है वो किसी पत्थर का नाम नहीं है, ईमान ढह जाने का नाम नहीं है, ईमान मायूस होने का नाम नहीं है, ईमान गिर जाने का नाम नहीं है। ईमान जो है अपने आप को हालात का ये जो नशेबो फराज है उसके सुपुर्द कर देने का नाम नहीं है। तो ईमान क्या है, हम खुद तराशते हैं मनाजिल के संगे राह, हम वो नहीं जिन्हें जमाना बना गया। एक तरफ वक्त का फिरौन है, जालिम जब्बार बादशाह है, दूसरी तरफ मूसा अलैहिस्सलाम है। और आप जरा तसव्वुर करें कि कत्ल की धमकी है और अभी तक जो है ये खामोश है, लेकिन अब क्या करता है कि ये बोल उठता है। और ये कौन है, मिन आल फिरौना, ये फिरौन की आल में से था। क्या मानी है इसके, कि ये वो शख्स था जो कि फिरौन के जो आल एयाल हैं या कुप्ती जो लोग थे ये उसमें से था, जो कि फिरौन के साथ जो चलते हैं ना उनमें से था। लेकिन साथ ही पता चल गया कि अब उनमें से नहीं है, रजुल मोमिन है, ईमान लाने वाला है। तो कौमे फिरौन में से था, ईमान ले आया और बोल उठा। और इसका हाल क्या था कि पहले यक तुम ईमान हूं, छुपाया हुआ था इसने अपना ईमान, वो पोशीदा रखता था अपना ईमान। तो अब तक इसने अपने ईमान का ऐलान नहीं किया था, इजहार नहीं किया था, ईमान तो लाया हुआ था, लेकिन ये के गोया के मुद्दतों उसने मसलहत की बिना पर अपना ईमान जो है वो छुपाए रखा। और जब उसने देखा कि मूसा अलैहिस्सलाम और इनकी दावत के लिए आखिरी खतरा आ गया है, तो अब जो है ये खुलकर मैदान में आ गया। और मूसा अलैहिस्सलाम की हमायत आप देखें फिर कैसे ये करता है ना, यकतुम ईमानहू, छुपाए हुए था अपना ईमान। और अब क्या कहता है, अतक्तुलूना रजुल, क्या तुम कत्ल कर देना चाहते हो एक शख्स को, एक रजुल को, उसका कसूर क्या है, अय्यकूला, ये कि वो कहता है रब्बी अल्लाह, कि मेरा रब अल्लाह है। उसने अल्लाह को अपना रब कहा, तौहीद का नारा लगाया, तौहीद जो है उसका उसने इकरार किया, बरमला किया, लोगों के सामने किया, तो इस वजह से तुम उसे कत्ल कर देना चाहते हो। ऐ मेरी कौम के लोगों जरा सोचो तो सही, अय्यकूला रब्बी अल्लाह, कि एक शख्स का ये कहना कि मेरा रब अल्लाह है और तुम कैसे हो कि उसके कत्ल के लिए तैयार हो गए। वक़द जाअकुम, और वो आया है तुम्हारे पास, वो तुम्हारे पास आया है, क्यों आया? बिल बैयिनाति मिन रब्बिकुम, रोशन निशानियों के साथ तुम्हारे रब से। इसके माने ये हैं कि वो ऐसे ही थोड़ी उठकर आ गया, बल्कि क्या है कि तुम्हारे रब की तरफ से अपने दावे पर दलीलें लेकर आया है, मौजजात उसके पास मौजजात हैं जो उसकी नबूवत की सदाकत पर जो है ना वो दलालत करते हैं। आप देख लें कि बाज़ों को होते हैं कि बात करते हैं लेकिन दलील नहीं है। अब यहां पे क्या है कि तुम बिला दलील उसे कत्ल करना चाहते हो और वो ये कह रहे हैं कि मैं पैगंबर हूं, रसूल हूं, और उसके पास क्या है, दलाइल है, बिलबैयिनाति, रोशन निशानियां, मौजजात, मूसा अलैहिस्सलाम का किरदार, मिन रब्बिकुम, तुम्हारे रब की तरफ से, ये नहीं कहा कि उनके रब की तरफ से। और इसके बाद इसकी जो दलील है इस मर्द मोमिन की जिसका नाम शमान बताया जाता है, बड़ी खूबसूरत ये दलील देते हैं। और दलील क्या देते हैं कि उसका उसके बारे में कि वही यकू काज़िबन, और अगर वो है झूठा, यकू जो था ये क्या था, काफ वनून, कौन से, इसी से है काना यकूनू, इसी से कुन, और यहां पे यकू नून जो है वो गिर चुका है। और अगर वो होगा काज़िबन, झूठा, काज़िबन जो है ये इस्म फाइल है, अगर वो है झूठा या होगा झूठा, फअलैही, बस उस पर, तो उसकी जिम्मेदारी उस पर, कज़बहु, उसके झूठ की। तो गोया के क्या कहते हैं कि अगर ये शख्स जो है ये झूठा है तो इसके झूठे होने की जिम्मेदारी जो है वो उस पर होगी, इसका वबाल उस पर होगा, आप पर थोड़ी होगा, उसी को नुकसान होगा। वही यकु सादिकन, और अगर वो है या होगा सच्चा, सिद्क से है, ये भी इसम फाइल है, कि अगर वो सच्चा है, सादिकन है, और उसके अंदर इखलास पाया जाता है, तो फिर क्या है, युसिबकुम, वही यकु सादिकन युसिबकुम, तो पहुंचेगा तुम पर। इसका माने क्या है कि अगर वो सच्चा है तो फिर तुम पर पहुंचेगा, युसीब होता है सौब, जैसे किसी का निशाने पर पहुंच लगना, असाबत सहम, तीर का निशाने पर लगना, इसी तरह मुसीबत भी वक्त पर आती है जो अल्लाह ने मुकर्रर किया होता है और जाकर उसको लगती है ना मुसीबत। तो क्या है कि अगर वो हुआ सच्चा, हुआ वो अल्लाह का पैगंबर, और तुमने उसको झुठलाया, उसका किया इनकार, तो फिर तुम पर अजाब आएगा अल्लाह का। युसीबकुम क्या है, यूसुफ कुम के मानी कि फिर तुम्हारा उसे कत्ल करना अपने जिम्मे बला को लेना है। फिर होगा क्या कि तुमने रसूल को कत्ल किया और वो है सच्चा, तो फिर तुम खुद ही सोच लो कि फिर तुम्हारा अंजाम क्या होगा। यूसुफ कुम बादुल्लजी यईदुकुम, बादुल्लजी बाज होता है कुछ, कुछ कोई, अल्लजी वो जो, यईदुकुम वादा करता है तुमसे। तो यईदुकुम का लफ्ज जो है ये ज़वील अज़दाद में से है, किसी को अच्छी उम्मीद दिलाना, और वईद के मानी में भी आता है, किसी को डराना। तो हजरत मूसा अलैहिस्सलाम जो थे उन्होंने उनको ये बात बताई थी ना कि अगर तुमने मेरा इनकार किया, अगर तुम मेरे पे ईमान ना लाए, तो फिर तुम्हारा अंजाम क्या होगा, अल्लाह का अज़ाब आएगा। तो अब मर्द मोमिन उन्हें डराता है, उन्हें समझाता है, बड़ी खूबसूरत जो है वो दलील देता है कि अगर वो झूठा है तो उसका तुम उसी पर नुकसान, तुम पर कोई नहीं है, अगर वो सच्चा है फिर हमारे ऊपर तबाही आएगी, क्योंकि अगर वो अल्लाह का पैगंबर हुआ तो उसको कत्ल कर रहे हो, कत्ल करना चाहते हो, झूठला रहे हो, तो फिर तो अजाब का कुछ ना कुछ हिस्सा तो आकर गिर पड़ेगा। इन्नल्लाह ला यहदी मन हुआ मुसरिफुन कज़्ज़ाब। और साथ ही जो है एक बड़ी खूबसूरत जो है वो दलील सामने रखता है फिरौन के ऊपर, जो है वो एक बलीगाना अंदाज में जो है वो बात करता है, क्या, बेशक अल्लाह ला यादी हदायत नहीं देता। और आप देखें यादी हदा, यादी के मुख्तलिफ मानी होते हैं, لیکن یہاں اس کے معنی کیا ہے کہ کسی کو اس کی جدوجہد اور مقصد میں بامراد کرنا، یہ اس معنی میں بھی آتا ہے. ایک تو ہے نا کسی کو سیدھا راستہ دکھا دینا، اور کسی کو اس کی جدوجہد اور مقصد میں کامیاب کرنا. تو کیا اس کے معنی ہے کہ جو بھی من ہوا، جو کوئی ہو، مصرفن اسراف کرنے والا. صرفہ کے معنی آپ پڑھی چکی کہ حد سے گزرنا، زیادتی کرنا، پیسوں کا فضول استعمال کیا جائے تو اس کے لیے بھی اسراف آتا ہے. اگر کوئی جو ہے وہ شرک کرتا ہے تو یہ بھی اسراف ہے. اور اگر کوئی شخص جو ہے وہ اپنی حدود سے تجاوز کرتا ہے، جیسے کہ فرعون کر رہا تھا، بجائے اس کے کہ حضرت موسیٰ علیہ السلام پر ایمان لاتا، بلکہ آپ کو جو ہے وہ قتل کرنے کی پلاننگ کر رہا ہے اپنے درباریوں کے ساتھ. کہا کہ بے شک اللہ کامیاب نہیں کرتا، اور اس کس کو نہیں کرتا جس کی دو صفات ہوں. ایک ہے مصرفن، اور مصرفن جو ہے اس کے معنی کیا ہے کہ جو حد سے بڑھنے والا ہے. یہ بھی مصرفن اسم فاعل ہے، اور حد سے بڑھنا. کذاب، کذاب جو ہے یہ جھوٹے کے لیے آتا ہے، مبالغے کا صیغہ ہے، کہ جو بہت زیادہ جھوٹ بولنے والا ہو. تو گویا کہ جو شخص ہو کاذب اور جھوٹے، جھوٹ میں بھی، کس میں بھی مصرف ہو. کیونکہ فرعون جو تھا وہ مصرف کیا تھا؟ خدائی کا دعویٰ کیا ہوا تھا. صرف یہی نہیں کر رہا تھا کہ شرک، بلکہ خود خدائی کا دعوے دار تھا. تو جو ہو مصرف اور ہو کذاب، تو پھر کامیابی نہیں اس کو ملتی. تو کیا کامیابی نہیں ملے گی تمہیں؟ تمہارے مشن میں تمہیں کامیابی نہیں ملے گی. اس کا مشن کیا تھا؟ وہ کیا چاہتا تھا؟ موسیٰ علیہ السلام کو قتل کرنا. تو اللہ تعالیٰ تمہیں موسیٰ علیہ السلام کے قتل پر قدرت نہیں دیں گے. ایسا نہیں ہوگا کہ تم موسیٰ علیہ السلام کو جو ہے وہ قتل کر دو. کیوں؟ اس لیے کہ اللہ مصرفین کی اور کذاب کی مدد نہیں کیا کرتا. یہاں پر آپ یہ بات بھی دیکھیں کہ کتنے افسوس کی بات ہے کہ ایک طرف موسیٰ علیہ السلام ہے کہ کیسے آئے ہیں دعوت دینے، اور وقت کے فرعون کو جو ہے، جو فرعون تھا، تو اس کو جا کر اس کے دربار میں بڑی جرأت کے ساتھ، جسارت کے ساتھ دعوت دیتے ہیں. دوسری طرف قوم کا حال کیا ہے، اور اس کے لیڈر اور رہنما کا، کہ وہ قتل کرنا چاہتا ہے. اور موسیٰ علیہ السلام اپنے مشن میں بڑے سچے تھے، بڑی تڑپ تھی آپ کے اندر. حضرت ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں کہ ملک الموت کو موسیٰ علیہ السلام کی طرف روح قبض کرنے کے لیے بھیجا گیا. جب وہ آئے تو موسیٰ علیہ السلام نے انہیں تھپڑ مارا. وہ اپنے رب تعالیٰ کے پاس گئے اور عرض کی کہ تو نے مجھے جس بندے کی طرف بھیجا ہے وہ مرنا نہیں چاہتا. اللہ تعالیٰ نے فرمایا، دوبارہ ان کے پاس جائیے اور ان سے کہیے کسی بیل کی پشت پر ہاتھ رکھیں، ان کے ہاتھ کے نیچے جتنے بال آ جائیں گے اتنے سال ان کو مزید مل جائیں گے. اب جو ہے موت کا فرشتہ موسیٰ علیہ السلام کے پاس جاتا ہے اور پیغام دیتا ہے. آپ نے پوچھا، یا رب اس کے بعد کیا ہوگا؟ اللہ تعالیٰ نے فرمایا، پھر موت آ جائے گی. موسیٰ علیہ السلام نے فرمایا، تب ابھی موت جو ہے نا مجھے قبول ہے. اور اس وقت موسیٰ علیہ السلام نے اللہ تعالیٰ سے ایک درخواست کی، اور وہ درخواست کیا تھی؟ کہ آپ کو ارض مقدس کے اتنا قریب کر دے جتنی دور پتھر پھینکا جا سکتا ہے. کیا مطلب ہے؟ وہ فلسطین، جس علاقے پر جو ہے وہ امالکا نے یا جبارین نے قبضہ کر لیا ہوا تھا، اور وہ بنی اسرائیل کو آزاد کر کے لے کے جا رہے ہیں، اور یتیہون فی الواد، وادی میں وہ گردش کر رہے ہیں، اور ایک ان کے مطالبات من و سلوا اور پانی کا چانا، تو اللہ تعالیٰ نے ان کے لیے اثنتا عشر، 12 چشمے بھی دے دیے، بادلوں کا سایہ بھی کیا، کیا کیا نہیں ان کے لیے کیا. لیکن جب اس فلسطین کے قریب پہنچے تھے، تو جب موسیٰ علیہ السلام نے ان سے کہا تھا کہ اب اس پہ اندر اس کے چلے جاؤ، داخل ہو جاؤ اور حملہ کرو، مقابلہ کرو، تو انہوں نے کیا کہا تھا کہ اے موسیٰ، فذہب انت و ربک فقاتلا ہاہنا قائدون، آپ اور آپ کا رب جا کر وہاں جہاد کریں، ہم تو یہیں بیٹھے ہیں، اندر نہیں جانا چاہتے تھے. قوم ایسی سرکش تھی، اتنی نافرمان تھی، اتنا ان کے اندر انحطاط اور زوال تھا، اور حضرت موسیٰ علیہ السلام کا یہ بہت دل چاہتا تھا کہ ان کی زندگی میں جو ہے نا وہ علاقہ فتح ہو جائے. تو اس سے کیا بات پتہ چلتی ہے؟ کہ ان کا یہ کہنا کہ ارض مقدس سے اتنا قریب کر دے جتنی دور پتھر پھینکا جا سکتا ہے، کہ جتنا آگے تک میں جا سکتا ہوں نا اب پتھر ہی پھینک دوں، کیونکہ ان کی بڑی خواہش تھی کہ ان کی زندگی میں وہ علاقہ جو ہے نا وہ فتح ہو جائے. اور اس سے پھر کیا بات پتہ چلتی ہے کہ آپ اپنی قوم کے ساتھ میدان تیہ میں ہیں، اور اپنی وفات کے وقت اپنے یہ خواہش ظاہر کی ہے کہ جس سرزمین کی طرف ہم ہجرت کر کے جا رہے ہیں تو میں یہ چاہتا ہوں کہ اس سرزمین کے قریب فوت ہوں، کیونکہ تقدیر نے انہیں اس زمین تک پہنچنے نہیں دیا، لیکن وہ چاہتے تھے کہ وہ جائیں اور وہ فتح ہو جائے. تو اس میں ان کا یہ کہنا دراصل اپنی قوم کو جو ہے نا ترغیب دلائی ہے انہوں نے، وہ کیا چاہتے تھے کہ قوم جہاد کرے اور وہ علاقہ فتح کر لے. اسی لیے حضرت محمد صلی اللہ علیہ وسلم نے ایک موقع پہ فرمایا، اگر میں وہاں ہوتا تو تم لوگوں کو آپ کی قبر مبارک دکھا دیتا جو راستے کے کنارے سرخ ٹیلے کے قریب ہے. یہ صحیح بخاری کی روایت ہے. تو حضرت انس بن مالک رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب مجھے معراج کی رات کو مکہ سے بیت المقدس تک لے جایا گیا تو میں نے حضرت موسیٰ علیہ السلام کے پاس سے گزرا، وہ سرخ ٹیلے کے پاس اپنی قبر میں کھڑے نماز پڑھ رہے تھے. اور یہ روایت بھی صحیح مسلم کی ہے اور مسند احمد کی ہے، مسند احمد کی. تو میں اس بات پہ سوچ رہی تھی کہ مشن سے محبت تو اس کو کہتے ہیں کہ مرتے مرتے تیرے دین کی خدمت کروں اور تیرے دین کی خدمت کرتے کرتے مجھے موت آ جائے. اب یہ مشن ہونا چاہیے میرا اور آپ کا، اور یہی رسول اللہ صلی اللہ علیہ وسلم کا تھا. تو اب یہاں پہ دیکھ لیجئے کہ مرد مومن ہے اور رجل مومن ہے، اور وہ سمجھا رہا ہے اور بتا رہا ہے کہ مصرف اور کذاب کو اللہ اس کے مشن میں کامیاب نہیں کرتا، تو موسیٰ علیہ السلام کو قتل کرنے میں کامیاب نہیں ہو سکتا. اب اس کے بعد جو ہے اتنا ہی نہیں بلکہ اب کیا ہے کہ مرد مومن جو ہیں اپنی مزید تقریر جو ہے اس کو جاری رکھتے ہیں. اب کیا کہتے ہیں، یا قومی، اے میری قوم. اور یہاں پہ یا قومی تھا، یا حرف علت ہے، گر چکا ہے. اے میری قوم، لکم الملکو، تمہارے لیے بادشاہت ہے. الیوم، آج. کہ اے میری قوم کے لوگوں، آج تم کو اقتدار حاصل ہے. اور یہ کون سی بادشاہت تھی؟ مصر کی بادشاہت کا ذکر ہو رہا ہے کہ کیسی بادشاہت ہے، کیونکہ فرعون ہے سامنے اس کے تقریر جسے وہ کر رہا ہے، اور دوسری طرف کیا ہے کہ جو اس کے اہم مشیر ہیں، آیان سلطنت، وہ ساتھ ہیں، اور ان کو کہہ رہا ہے کہ لکم الیوم، آج تمہارے لیے بادشاہت ہے. ظاہرینا، یہ اسم فاعل ہے، اور ظاہر ہونا جو ہے اس کے معنی کیا ہوتے ہیں، غالب ہونا، غلبہ پانا. تو غلبہ پانے والے، آج تمہارے لیے بادشاہت ہے، اور غلبہ پانے والے ہو، فی الارض، میں زمین، اور زمین سے مراد جو ہے وہ مصر کی زمین ہے. پھر سوال پوچھتا ہے، فَمَنْ يَنْصُرُنَا، پس کون مدد کرے گا ہماری. آپ سوچیں کتنا خوبصورت انداز ہے کہ پوچھتا ہے ان سے کہ اے میرے بھائیو، آج تو تم ہو حاکم، آج تم یہاں پہ حکومت کر رہے ہو جیسے دل چاہے کرتے ہو، لیکن کون ہماری مدد کرے گا؟ مِن بَأْسِ اللَّهِ، اللہ کے عذاب سے. تو من جو ہے اس کے معنی کیا ہے کہ جب اللہ کا عذاب آئے گا تو اللہ کے عذاب سے ہمیں کون بچائے گا؟ تمہارا شرک کرنا، تمہارا اللہ کی پیغمبر کا انکار کرنا، معجزات کا انکار کرنا، اور اس کے نتیجے میں پھر ہوگا کیا؟ کہ یقینی بات ہے کہ ہم پر اللہ کا عذاب آئے گا، اور جب اللہ کا عذاب آئے گا تو پھر ہماری کون مدد کرے گا؟ فَمَنْ يَنْصُرُنَا مِنْ بَأْسِ اللَّهِ إِنْ جَاءَنَا. ان جو ہے اس کے معنی کیا ہے کہ اگر وہ آ گیا، اگر آ جائے ہمارے اوپر. تو یہاں پہ ان کیوں آیا؟ اس کا جو ہے یہ شرط ہے نا، تو یہ کیوں ہے؟ اس لیے کہ اگر تم نے قتل کر دیا موسیٰ علیہ السلام کو، جھٹلا تو رہے ہو اور آگے قدم بڑھاؤ گے، تو اللہ کا عذاب جب آئے گا تو ہمیں کون بچائے گا؟ اب آپ دیکھیں کہ مرد مومن کی تقریر جو ہے واضح ہوتی جا رہی ہے. ایک بات ہمیں اور پتہ چلتی ہے کہ اس مرد مومن کا فرعون کے دربار میں بڑا اہم مقام تھا، کیونکہ اتنا اہم مقام تھا تبھی تو وہ بات کر رہا ہے. بڑا نازک، بڑا اونچا، اعلی مقام کے، اور اس کے اندر بڑی جرأت ہے کردار کی کہ آنکھوں میں آنکھیں ڈال کر پیغام دے رہا ہے. اور بڑا، اب یہاں پہ نا کہ عذاب سے ڈرانا اللہ کے، تو جیسے ان کے دلوں کو ٹچ کرتا ہے، کہ اگر اللہ کا عذاب آ گیا اس رویے کی وجہ سے پھر ہمیں کون بچائے گا؟ تو اس سے کیا بات پتا چلتی ہے؟ انسان گناہ کیوں کرتا ہے جب آخرت پر یقین نہیں رکھتا؟ اور جب آخرت پر یقین ہوتا ہے پھر وہ ایک اچھا انسان بن جاتا ہے. تو اب آخرت کا ان کو تصور دلاتا ہے. قال فرعون, اب مرد مومن کی تقریر جاری ہے لیکن فرعون کیا کرتا ہے؟ بیجا مداخلت کرتا ہے. اب بھرا دربار ہے, تقریر ہو رہی ہے, اور آپ سوچیں کہ تقریر سے لوگوں پر اثرات آتے ہیں نا, تو اب فرعون جو ہے فوراً بیچ میں بولتا ہے, قال فرعون, فرعون نے کہا, ما اریکم, نہیں میں دکھاتا تم کو, الا ما ارا, مگر وہ جو میں دیکھتا ہوں. اور ویسے تو ہوتا ہے نا کہ ارا کے معنی اور یرا کے معنی, نرا کے معنی دیکھنا, وہ دیکھ رہا ہے, ہم دیکھ رہے ہیں, تم دیکھ رہے ہو. لیکن جیسے ارئیت الذی, کیا دیکھا تو نے اس شخص کو, تو اصل میں ارئیتا کے معنی جو ہیں سوچنا سمجھنا کے بھی ہوتے ہیں, غور و فکر کرنا. جیسے خوب سوچ سمجھ کر کسی چیز کے نتائج پر, عواقع پر غور کر کے کوئی مشورہ دینا. تو یہاں پہ کیا ہے کہ ما اریکم, نہیں میں تم کو جو ہے وہ سمجھا رہا, نہیں میں تم کو رائے دے رہا. تو یہاں پہ اریکم رائے کے معنی میں ہے کہ میں تم کو وہی رائے دے رہا ہوں, الا ما ارا, جو رائے میں سمجھ رہا ہوں. تو میری رائے کیا ہے؟ تو اسے قتل کر دینا ہی مناسب ہے, ٹھیک ہے؟ اور یہ میری جو رائے ہے کیسی ہے؟ وما اہدیکم, اور نہیں میں تمہاری رہنمائی کر رہا, الا سبیل رشاد, مگر سبیل وہ راستہ رشاد رشد سے ہے. اور رشد جو ہے یہ ہدایت کا اگلا درجہ ہے. ہدایت کیا ہوتی ہے؟ کہ کسی راستے پر جو ہے وہ رہنمائی کرنا, اس کا جو ہے وہ اس کو چلانا, اس کو آگے بڑھانا. لیکن رشد کا مطلب کیا ہوتا ہے؟ کہ صرف اس کی رہنمائی نہیں کرنا, بلکہ یہ کہ اس کا اس پر قائم بھی رہنا اور اس کو آگے لے کر چلنا. تو رشدہ کا مطلب یہ ہے کہ جو شخص راہ راست پر آ جائے اور وہ نیک چلن بھی اختیار کر لے تو کیا ہے کہ اسی پر پھر برقرار رہے. تو میں جو تمہیں مشورہ دے رہا ہوں تو یہ مشورہ اپنانے میں اور اس پر برقرار رہنے ہی میں بہتری ہے. وما اہدیکم, اور نہیں میں تمہیں سیدھی راہ پر گامزن کر رہا, صرف اتنا ہی نہیں ہے, مگر کیا ہے؟ الا سبیل رشاد, مگر راستہ ایسا ہے, سبیل کھلا کشادہ راستہ, راستہ ایسا ہے جو رشاد کا ہے, رشد سے ہے. اور رشاد یہاں پہ مصدر ہے, اس کے معنی کیا ہے کہ اسی پر برقرار رہنے پہ, اسی پر چلتے رہنے میں بہتری ہے. تو اب یہاں پہ گویا کہ فرعون کا یہ کہنا کہ ما اریکم سے لے کر رشاد تک یہ بات بتا رہا ہے کہ میری جو تجویز ہے جذباتی نہیں ہے, خوب اچھی طرح سوچ سمجھ کر نتائج پر میں نے جو ہے وہ یہ مشورہ دیا ہے. اور یہ جو کہنا وما اہدیکم الا سبیل رشاد, یہ میری نیک نیتی ہے. اس کا کیا کہنا ہے کہ میں تو سیدھی بات بتا رہا ہوں اور اسی میں بہتری ہے, ہدایت نہیں رشد ہے یہ. تو گویا کہ میری مشورہ, میری تجویز نیک نیتی پر ہے, میری رائے اصابت ہے, اصابت رائے, اور مصلحت اسی میں ہے, مصلحت اسی میں ہے. وقال الذی, اور کہا اس نے, وہ شخص آمنا جو ایمان لایا تھا, یہ کون تھا؟ وہی شمعان. یا قومی, اے میری قوم. اب یہ کہ ڈر نہیں رہا, ایک طرف آپ دیکھیں کہ فرعون بیچ میں مداخلت کر کے اثر کو زائل کرنا چاہتا ہے, اب پھر بھی جو ہے یہ مرد مومن کی تقریر جاری ہے, کہتا ہے میری قوم, انی اخاف علیکم, بے شک مجھے ڈر لگتا ہے تمہارے بارے میں, میں ڈرتا ہوں علیکم کہ تم پر آئے, مثل یوم الاحزاب, مثل جیسا, یوم دن, الاحزاب حزب کی جمع ہے احزاب, کہ اور امتوں پر جیسا دن آیا نا, اور وہ دن سے مراد ہے عذاب کا دن, تو جیسے اور امتوں پر عذاب آیا تو کہیں ایسا نہ ہو کہ تم پر بھی جو ہے وہ ویسا عذاب آ جائے. تو اب جو ہے آپ دیکھیں کہ مرد مومن جو ہے اب کیا کرتا ہے, پہلے تو نرمی سے سمجھا رہا ہے, اب اس کے سمجھانے میں نا تھوڑی سختی ہے, اور سختی کیا کرتا ہے, قوموں کا حوالہ دیتا ہے, مثل یوم الاحزاب, اور احزاب کون ہے, مثل داب قوم نوح وعاد وثمود, اور مثل جیسے ماند دابی. داب جو ہے پہلے بھی پڑھ چکی ہیں, آپ نے سورج اور چاند کے بارے میں پڑھا تھا, دابین, مسلسل چلتے رہتے ہیں, दाब है ना, कदाब आले फिरौन, आप पहले पढ़ चुकी हैं। तो मुसलसल चलना, अच्छा मुसलसल कोई चलता है तो क्या होता है कि जैसे उसकी एक हालत होती है ना, एक ही हालत पर वो बरकरार रहता है, एक उसकी आदत होती है। तो दाब का लफ्ज जो है हालत आदत उसके लिए भी इस्तेमाल होता है, जो मुसलसल इंसान काम करता है ना उसकी आदत बन जाती है। तो यहां पे क्या है कि मिसला दाब दाबे कौमे, जैसा कि दाबे हाल हुआ, हालत हुई कौम नूहिन, नूह अलैहिस्सलाम की कौम की, व आदिन और आद, व समूद और समूद की, व लजीन मिन बादहिम और वो लोग जो इनके बाद हुए। तो अब यहाँ पे तीन कौमों का जिक्र किया है और इसके बाद जो है सिर्फ उन्हीं का जिक्र नहीं किया बल्कि और कौमों का भी हवाला दिया कि जिस तरह इन कौमों पर अल्लाह का अजाब आया और सजा पहुंची कहीं तुम पर भी ना आ जाए। तो अब यहां पर क्या है कि उनको जो है वो पड़ोस की कौमों से डरा रहा है, तस्कीर है, तंबीह है। और ये जो कौमें थी इन पर बड़ा सख्त अजाब आया था और ये कौमें जो थी करीब के जमाने में गुजरी थी और फिरौन इनके बाद में था। तो ये पड़ोस की कौमें हैं और पड़ोस की कौमों का हवाला दे के तस्कीर और तंबीह की जा रही है। इससे क्या बात पता चलती है कि दावा का, दावत इल्लाह का एक तरीका यह है कि तारीख से भी हवाले दिए जाए। परेशानी होना चाहिए जब तारीख के हवाले हों, दलाइल, कभी हाल के दलाइल और कभी माजी के दलाइल, कभी माजी में से भी बईद के दलाइल, कभी करीब के दलाइल। वमल्लाहु युरीदु जुल्मन लिल इबाद, और नहीं अल्लाह, अल्लाह ताला कैसा है, वमल्लाहु और नहीं अल्लाह, युरीदु इरादा रखता या चाहता, जुल्मन जुल्म करना, लिल इबाद बंदों के लिए। तो अल्लाह बंदों पर जुल्म नहीं करना चाहता, ऐसा नहीं है कि कोई शख्स जो है वो कोई गलती भी ना करे और अल्लाह जो है उसको उस पर अजाब जो है वो ले आए। फिर कहता है वया कौमी, और ए मेरी कौम इन्नी अखाफू, बेशक मुझे डर लगता है, बेशक मुझे खौफ है, अलैकुम तुम पर। तो अब जो है क्या खौफ है कि मुझे तुम्हारे बारे में यह खौफ है, यौमत तनाद, यौमत तनाद का। तनाद जो है वो क्या है, नून दाल या से है, तनाद फरियाद करना, पुकारना। और यौमत तनाद जो है, अब आप देखें कि नदी भी इसी से है ना, निदा, इसी तरह शबनम रतूबत के लिए भी जो है ये नदा इसका लफ्ज इस्तेमाल किया जाता है। और जो शबनम होती है, रतूबत होती है, क्या होता है, गीलापन होना ना। तो मुंह में जब रतूबत होती है, मुंह में हमारे जो है पानी होता है, यानी मुंह खुश्क नहीं होता, तो हम अच्छी आवाज निकाल सकते हैं, हम ऊंची आवाज में किसी को पुकार सकते हैं, है ना। तो अब यहां पे वो ये कहता है कि वो दिन होगा ऊंची आवाज में चीखों पुकार का दिन, यौमत तनाद, गोया के वो दिन जो है वो फरियादों का दिन होगा, वो चीख पुकार का दिन होगा। तनाद के मानी आप उस पर गौर करेंगी ना, फिर आपको बात समझ में आएगी। और गोया के लोग एक दूसरे को आवाजें दे रहे होंगे, तो यौम तनाद जो है हांग पुकार का दिन, बड़ी हलचल का दिन। और हलचल कैसे मची हुई होगी, लोग आपस में एक दूसरे से कह रहे होंगे कि भागो, दौड़ो, चलो, लीजियो, एक शोर होगा, जैसे कोई अचानक आग कहीं लग जाए, अचानक कहीं जो है वो कोई एक्सीडेंट हो जाए, कहीं कोई जो है वो जलजला आ जाए, तो एक चीखो पुकार होती है ना। तो ये असल में यौम अजाब के लिए ताबीर है, यौम तनाद। और मुफस्सरीन ने जो है इसके दो मानी बताए हैं, एक तो ये है कि अजाब इलाही नाजिल होने का दिन, और अजाब इलाही कब नाजिल होगा, दुनिया में अमलों के नतीजे में दुनिया पर अजाब इलाही नाजिल हो सकता है। क्यों, आयत नंबर 31 में क्या कहा, वमल्लाहु युरीदु जुल्मन लिल इबाद, कि अल्लाह अपने बंदों पर जुल्म नहीं करता। अगर कौम नूह आद और समूद पर और उस जैसी दूसरी कौमों पर अजाब आया उनके शिर्क कुफ्र और पैगंबरों को और उनके मौजात को झुटलाने के नतीजे में, तो तुम पर भी आ सकता है। अल्लाह तो जुल्म करने वाला है ही नहीं, अल्लाह का कानून अदल, उसकी सुन्नत तो एक ही तरह है, तुम पर भी आ सकता है। मुझे डर लगता है यौमत तनाद, तो क्या है कि तुम्हारे अमलों की वजह से तुम पर अजाब ना आ जाए। दूसरे इसके मानी है, कहते हैं कि कयामत का दिन, कि इससे मुराद जो है कयामत का दिन है। اور قیامت کا دن جو ہے وہ یوم التناد ہوگا، کیونکہ دنیا میں اگر عذاب آئے تو بھی لوگ ہٹو بچو بھاگو دوڑو، مر رہے ہیں کوئی مدد، لیکن جب اللہ کا عذاب آتا ہے کوئی مدد نہیں کر سکتا. اور پھر قیامت کا دن جو ہے وہ کیا ہوگا کہ حشر کا میدان ہے، رسوائیوں کا دن ہے، حساب کتاب کا دن ہے، کوئی اپنے آپ کو جو ہے وہ دوسرے کی مدد کے لیے اپنے آپ کو پیش نہیں کرنا چاہتا، ہر کوئی اپنے آپ کو بچانا چاہتا ہے. تو قیامت کا دن، حساب کتاب کا دن، حشر کے میدان میں بھی، پھر پل صراط پر بھی، کوئی ایک شخص کہے گا نا کہ میری مجھے تھوڑی سی روشنی دے دو، تو دوسرا کہے گا کہ اپنی روشنی اپنے پاس تلاش کرو، اور بیچ میں ایک دیوار آ جائے گی، ہے نا، فدوری با لہو وستور، کہ ان کے اندر دیوار آ جائے گی. تو اصل میں وہاں پہ اس کا مطلب کیا ہے کہ یوم التناد کیا ندائیں ہوں گی، کیا آوازیں ہوں گی. کہتے ہیں کہ ایک ہوگا یہ کہ تابے داری کرنے والے اپنے متا کو، اپنے پیروں کو، اپنے لیڈروں کو، اپنے بڑوں کو پکاریں گے، چیخیں ماریں گے، فریادیں کریں گے کہ ہم بڑی مشکل میں ہیں، ہم بڑی پریشانی میں ہیں، تمہاری وجہ سے یہ سب پریشانی آئی، اب تم جو ہے ہماری کچھ مدد کرو، کچھ تو ہمارا ساتھ دو، کچھ دگنا ہی عذاب لے لو، کچھ اپنی جو ہے وہ اس وقت اپنی سرداری ہمیں دکھاؤ، ہم نے تو دنیا میں تمہارا کہنا مانا تھا. تو اب وہ کیا کہیں گے کہ وہ جو ہے وہ انکار کریں گے کہ نہیں، ہم نے تو ایک بات کہی تھی، ہم نے کوئی زبردستی تم پر تھوڑی کی تھی. تو عابد جو ہے اپنے معبودوں کو پکاریں گے. دوسرے معنی اس کے یہ ہیں اس کے اندر ہی یوم التناد کے اندر، کہ اس دن جو ہے جنتی جو ہیں وہ جو ہے وہ پکاریں گے. آپ سورت آراف میں پڑھ چکی نا، فل آرافی و نادا اصحاب الجنتی، تو جنتی پکار رہے ہیں. اور پھر کیا ہے، و نادا اصحاب الآراف، اور آوازیں دے رہے ہیں، پکار رہے ہیں آراف والے. ایک طرف وہ جنتیوں کو دیکھتے ہیں اتنے مزے میں، دوسری طرف ان کو جہنم والے نظر آ رہے ہیں، اور وہ جنتیوں کو دیکھتے ہیں تو خوش ہوتے ہیں، جہنمیوں کو دیکھتے ہیں تو روتے ہیں، چلاتے ہیں اور کہتے ہیں پتہ نہیں اب ہمارا حال کیا ہوگا، کیونکہ ان کا بھی فیصلہ نہیں ہوا. اب وہ چیخ رہے ہیں، پکار رہے ہیں اور فریادیں کر رہے ہیں کہ اب پتہ نہیں ہمارے ساتھ کیا بنے گی. جیسے مشکل وقت ہے تو لوگ واویلا نہیں کرتے. تیسری طرف کیا ہے کہ ونادا اصحاب النار، جہنم والے بھی کہہ رہے ہیں، جہنم والوں نے کیا کہا تھا کہ تھوڑا سا اپنا کھانا ہماری طرف بھی ڈال دو، جنت والوں سے کہا تھا نا. اور یہ آیتیں جو اصحاب آراف کے بارے میں اور جہنمیوں کے بارے میں، میں نے جب بحرین میں محرک کی مسجد میں ایک تراویح جب پڑھی تو وہاں پہ جو تھے وہ امام تلاوت کرتے جاتے تھے اور زاروں کی تارے نایات پہ رو رہے تھے نا، بہت زیادہ رو رہے تھے کہ وہ دن اتنا، مطلب ان کا رونا ہچکیوں کے ساتھ. اور پھر سارے نمازی بھی جن کو سمجھ آتی ہے، اور عربی لوگ، اور اگر مجھے اور آپ کو بھی سمجھ آئے تو سوچے کہ انسان کے اوپر کتنا اثر ہوتا ہے نا. تو اب کیا ہے کہ یہ ہوں گی آوازیں، کہ گویا کہ اس وقت سب لوگ جو ہیں آہ و فغاں کر رہے ہیں، رو رہے ہیں، فریادیں کر رہے ہیں، کیونکہ وہ یوم التناد ہے. پیچھے آپ نے یوم العاظفہ بھی پڑھا، یوم تولونا، وہ دن جس دن جو ہے تم پھر جاؤ گے. تولا کیا ہوتا ہے، منہ پھیرنا، بھاگنا، تم پھر جاؤ گے. تو یہ کب کہاں سے پھرنا ہے، یہ جب جو ہے وہ قیامت کا دن ہوگا تو اس دن جو ہے وہ لوگ کیا کریں گے، بھاگیں گے کہ اب کیا کریں، ہم نے تو اس کا انکار کیا تھا. یا پھر یہ وہ دن ہوگا جب کسی قوم پر عذاب آئے. تو مفسرین کہتے ہیں کہ یا تو یہ قیامت کا دن ہے جس دن لوگ بھاگیں گے، یا پھر جب عذاب کا دن ہے کہ یوم تولونا، کہ تم بھاگو گے مدبرین. ایسے ہی نہیں صرف بھاگنا، پیٹ پھیر کر بھاگنا، دم دبا کر بھاگنا، دبر سے ہے. اور مدبرین جو ہے، مدبر کی جمع ہے، ما لکم من اللہ من عاصم، نہیں تمہارے لیے من اللہ، اللہ سے، من عاصم، من کوئی، عاصم بچانے والا، حفاظت کرنے والا. عصمت بھی کیا ہوتی ہے، عزت عصمت کی آپ حفاظت کرتے ہیں نا، تو عاصم جو ہے یہ فائل ہے. تو معنی یہ ہے کہ جب اللہ کا عذاب آئے گا، جب اللہ پکڑے گا، تو پھر دن، اس دن اللہ کی پکڑ سے اے لوگو تمہیں کوئی بچانے والا نہیں ہوگا، تم بھاگو گے پیٹ پھیر کر. اور آج تم جو ہے وہ پیغمبر کا انکار کر رہے ہو. پھر ساتھ ہی کہتے ہیں وَمَن يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِن هَادٍ، اور جسے اللہ ہی جو ہے وہ گمراہ کر دے، بس نہیں اس کے لیے کوئی ہدایت دینے والا. تو اس کا مطلب کیا ہے कि मेरा काम तो था तुम्हें समझाना, मैंने अच्छा बुरा तुम्हें उससे आगाह कर दिया है, नसीहत की है। अब ये कि मेरा तो इतना ही फर्ज बनता था कि तुम्हें समझाऊं, मैं इसके सिवा कुछ नहीं कर सकता। तो फिर अल्लाह का कानून क्या है कि जो खुद समझना नहीं चाहता अल्लाह भी उसको समझाता नहीं है, जो खुद हदायत लेना नहीं चाहता फिर अल्लाह भी उसको हदायत देता नहीं है। आप एक बात याद रखिए कि रही दुनिया, दुनिया तो अल्लाह ताला सबको दे देता है, हत्ता के काफिरों की तो अल्लाह ताला कहते हैं मैं चाहूं तो उनकी छते भी सोने की बना दूं, उनकी सीढ़ियां भी, घर भी। सूरह ज़ुख़रुफ़ में आप पढ़ेंगे कि मैं सोने के बना दूं मैं चाहूं तो, दुनिया का कोई मसला नहीं है। लेकिन जो हदायत है ना, हदायत अल्लाह की अंधी बांट नहीं है, ये सिर्फ उन्हीं लोगों को मिलती है जो खुद चाहते हैं। वक्त का पैगंबर अपने बेटे को हदायत ना दे सका, ये कौन थे? हजरत नूह अलैहिस्सलाम। वक्त का पैगंबर अपनी बीवी को हदायत ना दे सका, ये कौन थे? नूह अलैहिस्सलाम और लूत अलैहिस्सलाम, ये दो पैगंबर थे जो हदायत ना दे सके। तो अगर कोई शख्स जो है हीरे जवाहरात की बजाय कोयलों से अपनी झोली को भरना चाहे, वो साहले समंदर से सीप लेकर अपने झोली को भरना चाहे, और समंदर के अंदर से जो हीरे लाकर उसके सामने पेश किए जा रहे हैं वो न लेना चाहे, उनको अपने गले में न डालना चाहे और अपने दामन को काला ही करना चाहे, तो फिर ऐसे शख्स का कोई इलाज नहीं है। मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह का कौल बड़ा खूबसूरत है कि जो अपनी इस्लाह न चाहे, जो खुद अपनी इस्लाह न चाहे, पैगंबर भी उसकी इस्लाह नहीं कर सकते। तो यहाँ पे क्या है कि फिर अल्लाह ही उसको, जिसको अल्लाह ही गुमराह कर दे, और किसको अल्लाह गुमराह करता है? जो खुद गुमराह होना चाहता है। और आपको पता है दलल का लफ्ज जो है गुमराह होने के लिए भी आता है और रास्ता भूलने के लिए भी आता है। अब आप देखें कि इंसान जो है वो चल रहा है और सही रास्ते पे तो मंजिल तक पहुंच जाता है, और अगर रास्ता ही भूल जाए तो फिर क्या है, क्या वो मंजिल पर नहीं पहुंच सकता। फमा लहू मिन हाद, ये और ज्यादा इसमें जो है वो दर्द है जो उस मर्द मोमिन के अंदर था, और कौम को जो है वो समझा रहा है। फिर इसके बाद जो है कौम की जो गुमराही है उसकी तारीख जो है वो बताई जा रही है। वलकद जाअकुम, मर्द मोमिन कहता है, और तहकीक आए तुम्हारे पास, जाअकुम तुम्हारे पास आए, कुम की जमीर अबाउ अजदाद के लिए है, यानी तुम्हारे बाप दादा के पास आए थे, कौन? यूसुफ, यूसुफ अलैहिस्सलाम, मिन कबलू, इससे पहले, आज आए हैं मूसा अलैहिस्सलाम, तो अबाउ अजदाद के पास कौन आए थे? यूसुफ अलैहिस्सलाम। और वो ऐसे नहीं आए थे, बिल बैयिनाती, रोशन निशानियों के साथ आए थे, रोशन निशानियों के साथ। फमा ज़िलतुम, और फमा ज़िलतुम जो है इसके माने क्या है कि जब मूसा अलैहिस्सलाम आए तो तुमने क्या किया? फमा ज़िलतुम, तो असल में ज़िलतुम का लफ्ज जो है ये ज़ा वौलाम से है, ज़े वौलाम, ज़ौल से, और ज़ौल के माने क्या होते हैं? ज़वाल भी इसी से है कि जैसे किसी का अलग हो जाना, अलहदा हो जाना। जिल तुम अलग रहे, तुम अलहदा रहे, लेकिन जब माँ आ जाता है तो फिर नहीं अलग रहे और हमेशगी के मानी देता है। माँ जाला, इसके मानी फिर क्या है कि हमेशा। तो जब यूसुफ अलैहिस्सलाम तुम्हारे पास रोशन निशानियां लेकर आए, फमा जिल तुम, बस हमेशा तुम रहे, फी शकिन, शक में, मिम्मा जा अकुम बही, उससे जो के आया तुम्हारे पास, बही इसके साथ। तो मूसा अलैहिस्सलाम अभी आए ना ये हदायत लेकर और इनकार कर रहे हैं, तो उस वक्त जब यूसुफ अलैहिस्सलाम तुम्हारे पास बयनात लेकर आए थे तो तुम उससे जो थे वो शक ही में रहे, हमेशा तुम पे शक ही रहा, तुम ईमान ही ना लाए, तुमने ईकान का सफर तय ही ना किया। अब यूसुफ अलैहिस्सलाम कौन थे? इब्राहिम अलैहिस्सलाम से आपका क्या रिश्ता था? पड़पोते थे इब्राहिम अलैहिस्सलाम के, यूसुफ बिन याकूब बिन इसहाक बिन इब्राहिम अलैहिस्सलाम। 20 साल तक इनको दावत दी और उनके पास जो थे वो क्या थी बयनात के, वो अल्लाह ताला ने उनको ख्वाबों की ताबीर सिखाई थी, है ना, ताबीर उर रोया, और बातों की तह तक बड़ी जल्दी पहुंच जाते थे। फिर उनकी हुस्ने तदबीर से 7 साल जो कहत का दौर था वो अमन में बदला, और ऐसा अमन और ऐसा इंसाफ और अदल का दौर दौरा था कि आसपास के मुल्कों में भी जो है वो इनकी बड़ी इज्जत हुई और लोग गल्ला लेने आते थे। आपका किरदार बड़ा पाकीज़ा था, आपकी इज्जत असमत, बड़े सच्चे जो थे वो इंसान थे, बड़े बेहतरीन इंसान थे। तो ए कौम, तुम्हारी तारीख तो कैसी है कि तुमने उनको झुटलाया और तुमने उनका इनकार किया, और इनकार का अंदाज क्या था कि शक में रहना। और एक बात आप याद रखें, जिस चीज के बारे में इंसान को शक होता है ना, वो चीज उसको तबाह कर देती है, क्योंकि शक की वजह से वो कोई तैयारी नहीं करता। मसलन टेस्ट है कि नहीं, टेस्ट है कि नहीं, अब पता नहीं हीट नहीं है सुबह क्लास में, सर्दी बहुत है, स्नो सीजन है, तो अब मेरी पता नहीं सुबह टेस्ट हो, पता नहीं, हो सकता है क्लास ही ना हो, तो हो सकता है आप तैयारी ना करें, है ना। या फिर क्या होता है कि शक है कि पता नहीं जो है कोई आएगा कि नहीं, घर में कोई आने वाला है कि नहीं, तो कोई तैयारी नहीं की। तो इसी तरह शक है कि कयामत आएगी कि नहीं, तो इंसान उसकी कोई तैयारी नहीं करता। शक अगर कुरान मजीद में शक है कि ये सच्ची किताब है कि नहीं, रसूल सच्चा है कि नहीं, तो लोगों ने क्या किया, इनकार ही किया, ना किताब पर ईमान लाए ना रसूल पर ईमान लाए, और इनकार ही करते रहे। तुम शक में रहे जबकि यूसुफ अलैहिस्सलाम तुम्हारे पास बयानात लेकर आए, हत्ता इज़ा हलका, यहां तक कि जब वो फौत हो गए, हत्ता इज़ा हलका, यहां तक कि जब वो फौत हुआ, कुल तुम, तो कहा तुमने, लन यबअथ अल्लाहु मिन बादिही रसूला, हरगिज नहीं भेजेगा अल्लाह इसके बाद कोई रसूल। इसका क्या मतलब है कि मौत तो आनी थी, तो जब उनको मौत आ गई तो तुमने ये क्यों कहा कि अल्लाह जो है वो इसके बाद रसूल नहीं भेजेगा। इसका मतलब ये था कि यूसुफ अलैहिस्सलाम रसूल थे, वो तो चले गए, हमने उनका इनकार किया, तो चलो अच्छा हुआ, जान छूटी, अब किस्सा पाक हो गया, झगड़ा खत्म, अब अल्लाह और रसूल नहीं भेजेगा। इसका मतलब ये है कि कौम जो थी बड़ी ही सरकिश कौम थी, जिंदगी में उन पर शक करते रहे, ईमान ही ना लाए, जब वो दुनिया से चले गए तो फिर जो है वो क्या कहा कि चलो अच्छा हुआ, एक बोझ था ना पैगंबर इन पर, तो वफात के बाद उन्होंने ठंडा सांस लिया कि बोझ उतरा और मुतमिन हो गए कि अब अल्लाह कोई और रसूल नहीं भेजेगा, है ना। तो गोया के अब हमारी ख्वाहिशात को लगाम देने वाला कोई नहीं होएगा। जैसे बाज बच्चे नादान होते हैं, छोटी उम्र में पेरेंट्स जब उनको समझाते हैं तो बच्चे कहते हैं पेरेंट्स मर क्यों नहीं जाते, ये चले क्यों नहीं जाते, कहीं दूर क्यों नहीं चले जाते अब्बा जान, क्योंकि अम्मी फिर कुछ नहीं कहेंगी, और जो अम्मी कुछ कहती हैं तो फिर पेरेंट्स क्या कहते हैं कि आप, बच्चे क्या कहते हैं पेरेंट्स को कि आप जो है ना फिरौन है, अब्बू तो बहुत अच्छे हैं, है ना। तो घर में माँ हो या बाप, दोनों में से जो घर में एक डिसिप्लिन कंट्रोल रखता है तो बच्चे चाहते हैं कि बस ये जाएं, और उनको इतनी समझ ही नहीं होती कि ये हमारे फायदे के लिए है। तो यही हाल इनका था, कज़ालिका युदिल्लाहु, इसी तरह अल्लाह जो है वो गुमराह कर देता है, मन हुआ हर उसको जो के मुसरिफ मुर्ताब। अब यहाँ पे दो सिफात बताई गई है, जो मुसरिफ हो, मुसरिफ कहते हैं हद से निकलने वाला, नफ्स की ख्वाहिशात की पैरवी में अल्लाह की हुदूद को तोड़ने वाला, और यहाँ पे मुसरिफ कौन है, फिरौन भी है, उसका साथ देने वाले भी हैं, कि अब वो खुद खुदाई का दावा किया हुआ है, पैगंबर का इंकार भी है, और हद से कैसे निकल रहा है कि कत्ल की प्लानिंग है। मुर्ताब, मुर्ताब का रूट क्या है, शाबाश, रा या बा रेब से है और शक के लिए इस्तेमाल होता है। तो अब मुर्ताब जो है उस शख्स को कहते हैं जो शक में पड़ने वाला है, ये इस्म फाइल है, इस्म फाइल है कि नफ्स की ख्वाहिशात के जुनून में इल्म और यकीन की बजाय शक की राह पर चलना, और इल्म और यकीन का मंबा क्या था, पैगंबर किताब, तो चाहिए कि उसको मानते, बल्कि क्या किया कि वो जो थे वो शक के रास्ते में रहे, फिरौन भी उसके साथी भी। तो अब कह रहा है कि फिर अल्लाह ऐसे लोगों को जो है वो क्या कर देता है, गुमराह कर देता है, फिर उनको खैर और शर की मार्फत नहीं मिलती, फिर वो हदायत के रास्ते पर नहीं चलते। तो इस तरह जो है वो अपनी कौम के लोगों को जो है वो समझा रहा है कि आज तुम यूसुफ अलैहिस्सलाम के किरदार को सामने रखो कि जिस तरह तुम्हारे बाप दादा ने यूसुफ अलैहिस्सलाम को झुटलाया, आज तुम मूसा अलैहिस्सलाम को जो है वो झुटला रहे हो। और ये जो है ना कुल तुम नहीं यब असल्लाहु मिन बादिही रसूला, इसके एक और मानी भी है कि जब तक जिंदगी रही یوسف علیہ السلام کی زندہ رہے تو قوم جھٹلاتی رہی، جب وہ چلے گئے تو قوم کے لوگ ان کی تعریف کرنے لگے، کہنے لگے اللہ نے ایسا رسول پھر کبھی نہیں بھیجنا، اتنا اچھا رسول، ایسا اس کا کردار، ایسے اس کے معجزات، ایسی ایسی اس کی باتیں. تو اصل بات یہ ہے کہ اب جو لیڈر، اب جو رسول آیا ہے نا، جیسے موسیٰ علیہ السلام، یوسف علیہ السلام جیسا نہیں ہے. تو آپ یہ بھی اس کے معنی جو ہے بعض مفسرین نے کیے ہیں کہ اب جو ہے بجائے اس کے کہ وہ ایمان لاتے تو انہوں نے جو ہے ایک اور چال چلی اور کہنے لگے کہ یہ پیغمبر تو ہے لیکن ویسا پیغمبر نہیں ہے، ویسا نہیں ہے جیسے کہ یوسف علیہ السلام تھے. تو یہ بھی لوگوں کا ایک وتیرہ ہوتا ہے کہ جب تک زندگی ہوتی ہے تو جو لوگ ہوتے ہیں ان کی قدر نہیں کرتے، اور جب وہ دنیا سے چلے جاتے ہیں تو کہتے ہیں اس جیسا کوئی تھا نہیں، ادھر اس نے آنکھیں بند کی اور ادھر جو ہے اس کے اوپر پھول چڑھانا اور دیگیں چڑھانا اور پھر اس کی ایسی ایسی کرامات مشہور کر دی جاتی ہیں کہ دنیا جو ہے وہ اسی کو پھر پوجنا شروع کر دیتی ہے. تو ایسا رسول جو ہے اللہ کبھی نہیں بھیجے گا. تو یہ کیا ہے کہ اسی طرح اللہ جو ہے وہ گمراہ کر دیتا ہے اس کو جو کہ مصرف ہو اور مرتاب ہو. اب یہاں پہ آپ دیکھتی چلے جائیے کہ گمراہ ہونے والوں کی صفات ہمارے سامنے آ رہی ہیں، پیچھے بھی آئی تھی ابھی بھی آ رہی ہیں. تو کیا صفات ہیں؟ مصرف نمبر ایک، نمبر دو مرتاب، نمبر تین الذین یجادلون فی آیات اللہ، جو اللہ کی آیات میں اللہ کی نشانیوں میں مجادلہ کرتے ہیں. اس کا مطلب کیا ہے کہ مجادلہ کے معنی کیا ہوتے ہیں؟ کہ گفتگو میں ایک دوسرے پر غلبہ حاصل کرنے کی کوشش کرنا، خصومت بالباطل، کج بیسی، بیجا تکرار، تو اللہ کی آیتوں میں جھگڑا کرنا ہے نا. اب دیکھیں کہ بغیر کسی سند کے اللہ کی آیات میں جھگڑا کرتے ہیں، بغیر سلطان، بغیر کسی سلطان کے، اتاہم جو کہ ان کے پاس ہو، جو آئی ہو ان کے پاس. تو بغیر کسی سلطان کے اللہ کی آیات میں جھگڑا کرنا، اس کے کیا معنی ہیں؟ اس کے اصل میں یہ معنی ہے کہ جب کوئی شخص جو ہے وہ جھگڑا کرے تو اس کے پاس ہونی چاہیے کوئی دلیل. اب ان کے پاس جو ہے کوئی دلیل نہیں ہے، کیونکہ سلطان جو ہے ایسی دلیل کو کہا جاتا ہے جو کہ بڑی ہی، جیسے کسی کے پاس جو ہے وہ بہت ہی، جیسے کسی کے پاس ایسی دلیل ہو جیسے دستاویز، سند ہے، دستاویز ہے، اس کی حیثیت ہو اس کے پاس. تو واضح طور پر اگر کوئی بات انسان کر رہا ہے، ایسے ہی بات کر رہا ہے، اس کے پاس کوئی دستاویز نہیں ہے، کوئی سند نہیں ہے، تو اس کا مطلب یہ ہے کہ وہ ایسے ہی کر رہا ہے. تو جس کے پاس دستاویز ہوتی ہے نا کوئی، وہ کسی کے بلبوتے پہ کر رہا ہے، اس کی بیک پر جیسے کوئی ہے. تو اب جو ہے بغیر کسی سند کے، بغیر کسی اختیار کے، سلطان کے، یہ لفظ کبھی اختیار کے لیے بھی آتا ہے، حکومت کے لیے بھی آتا ہے، تو ایسے ہی تم جو ہے وہ مجادلہ کرتے ہو اللہ کی آیات کے بارے میں، تمہارے پاس تو کوئی دلیل آئی بھی نہیں. کبورا مقتن عند اللہ، سخت ناپسند ہے اللہ کو. کبورا، یہ لفظ ویسے کبیر، بڑے کے لیے آتا ہے، تو بہت بڑا، گویا کہ سخت سخت. مقتن، ناراض ہوتا ہے، ناپسندیدہ. اور مقتن جو ہے، آپ پہلے بھی جو ہے یہ بات پڑھ چکی ہیں کہ باپ کی جو بیوہ ہے اس سے اگر کوئی مرد شادی کر لیتا ہے تو اس کو کہتے ہیں کہ مقتن، گویا کہ یہ چیز جو ہے یہ سخت ناپسندیدہ چیز ہے. تو سخت ناپسندیدگی کا اظہار کرنے کے لیے زواج المقتی، باپ کی بیوہ سے شادی کرنا. تو عام عرب کے لوگ بھی اس کو ناپسند سمجھتے تھے، اور اب یہاں پر جو ہے دراصل اللہ کی ناپسندیدگی کا اظہار کرنے کے لیے کہا جا رہا ہے کہ اللہ کو یہ بات سخت ناپسند ہے. کیا؟ کہ مجادلہ کیا جائے، اللہ کی آیات کا انکار کیا جائے، ان میں شک پیدا کیا جائے. وعند الذین آمنوا، اور ان لوگوں، وعندہ اور نزدیک ان لوگوں کے جو کہ ایمان لائے ہیں. اس سے پھر کیا بات پتہ چلتی ہے؟ کہ اللہ کے نزدیک بھی وہ لوگ سخت ناپسندیدہ ہیں، اور ایمان لانے والوں کے نزدیک بھی وہ لوگ سخت ناپسندیدہ ہیں. کون؟ الذین یجادلون فی آیات اللہ. اللہ کو بھی اچھے نہیں لگتے اور ایمان لانے والوں کو بھی وہ لوگ اچھے نہیں لگتے. اور پھر جو ہے مجادلے کا نتیجہ کیا نکلتا ہے؟ کذالک یتبع اللہ، پھر اسی طرح اللہ جو ہے وہ مہر لگا دیتا ہے. मोहर लगा देना। कैसे मोहर लगा देता है? जब कोई शख्स असराफ करता है, जब कोई शक करता है, जब कोई मजादले में मुब्तला होता है, फिर अल्लाह जो है वो मोहर लगा दिया करता है। कहां लगाता है मोहर? अला कुल कल्ब, हर दिल पर। और वो दिल किसका होता है? मुतकब्बिर जब्बार, मुतकब्बिर का दिल होता है और जब्बार का दिल होता है। तो मुतकब्बिर के मानी होते हैं किब्र करने वाला, ये भी जो है ये इस्म फाइल है, और जब्बार सरकिश के, और ये मुबालगे के सीगे हैं कि वो ज्यादा जो है वो नाफरमानी करने वाला। तो गोया के फिर ऐसा शख्स जो मगरूर है, जाबिर है, पूरा दिल उसका स्याह हो जाता है। मोहर लगाने के मानी क्या है? आपको मैंने आपने पीछे पढ़ा था ना कि अल्लाह जो है वो दिल जो है खत्म अल्लाह अला कुलूबिहिम, तो मैंने बताया था कि जैसे दिल जो है ये हाथ की हथेली है, और किसी ने जो ये जो खत्म अल्लाह अला कुलूबिहिम की तस्वीर ऐसे की थी कि जब इंसान नाफरमानी करता है ना, तो उन्होंने एक उंगली को बंद किया, फिर कहा कि और गुनाह करता है, फिर दूसरी उंगली को बंद किया, फिर तीसरा गुनाह, फिर चौथा, जूं जूं गुनाह बढ़ते चले जाते हैं, फिर पांचों उंगलियों को बंद करके उन्होंने मुट्ठी पूरी बंद कर दी, और फिर कहा कि अब इसके अंदर कुछ दाखिल नहीं हो सकता, इससे कुछ बाहर नहीं निकल सकता। अब ये है मोहर लगा दी, ये है जंग लगा दिया, ये सील कर दिया, सील कर दिया, खत्म सील कर दिया। तो कभी अल्लाह खत्म लफ्ज बोलता है, कभी राना, राना अला कुलूबिहिम, और कभी अल्लाह ताला जो है ये बात कहते हैं। तो अब वो दिल जो कुफ्र करने वाला है, शिर्क करने वाला है, शक करने वाला है, झगड़ा करने वाला है, हद से गुजरने वाला है, ख्वाहिशात की पूजा करने वाला है, तो और फिर ये मुतकब्बिर किब्र से है। किब्र का मतलब क्या है? बतर अल हकु वगमतुन्नास, वगमतुन्नास, कि वो शख्स जो है वो क्या करता है कि हक का इनकार करता है और दूसरों के हकूक जो है उसको अदा नहीं करता ना। मुतकब्बिर है, अपनी बड़ाई चाहता है, अपना बड़ा बन जाए उसका इजहार करता है। मुतकब्बिर का दिल जो है ना, वो उसका दिल पे भी जंग लगता है। इससे हमें बहुत डरना चाहिए कि हमारे अंदर तकब्बुर तो नहीं पाया जाता, और यूं देखें तो हमें लगता है कि नहीं, फिरौन के अंदर ही पाया जाता है। लेकिन तकब्बुर का कैसे पता चलेगा? ये तकब्बुर है अगर हम लोगों से तारीफ चाहें, ये भी तकब्बुर की किस्म है। रियाकारी भी क्या है? दिखावा, इखलास से हटकर, ये भी तकब्बुर है कि हम लोगों से तारीफ चाहें, और क्या है कि हम इज्जत चाहें लोगों से, इज्जत चाहना ये भी तकब्बुर की अलामत है कि लोग मुझे इज्जत दें, लोग वाह वाह करें, लोग शाबाश दें, और जाओ मनसब चाहना ये भी तकब्बुर है, और दूसरों की राय को कबूल ना करना, अपने अंदर आजी और इंकसारी का ना होना, चलते हुए दूसरों से आगे आगे रहना, मैं तो बहरहाल मुतकब्बिर और जब्बार। जब्बार का लफ्ज जो है ये जबर से है, और जबर के मानी दुरुस्तगी के भी होते हैं, और इसके मुकाबले में शिकस्तगी के मानी जो हैं वो पाए जाते हैं। तो जब्बार जो है, क्या मानी फिर इसके हुए कि जो मसलन अरबी में आता है, बस जब्बार अल नखल, खजूर इतनी बुलंद हुई, वो खजूर का दरख्त इतना ऊंचा हुआ कि इस पर कोई चढ़ने का हौसला भी ना कर सके। तो मानी क्या है जब्बार के जो सरकिश है, संगदिल है, बेरहम है, और जो है दूसरों को तंग करने वाला है, खुद ऊंचा रहता है, उसके ऊपर किसी का कोई हक नहीं है। जब्बार, मुतकब्बिर ही काफी था लेकिन जब्बार भी कहा। जैसे सूरत इब्राहिम में भी जो है वो आता है कि और वखाब कुल जब्बारिन अनीद, फिर इसी तरह सूरत हूद में आता है वत्तबाउ अमरा कुल्ला जब्बारिन अनीद। तो सूरत मोमिन, मरियम, कसस, मायदा, शोरा, इन सूरतों में जो है ये लफ्ज इस्तेमाल हुआ है किसके लिए? ऐसे नाफरमानों के लिए। बस आप इससे इसको याद रखें कि जब्बार अल नखल। तो इंसान का नाम जब जब्बार होता है तो इससे याद रखें, खजूर इतनी बुलंद हो कि इस पर चढ़ने का कोई हौसला भी ना कर सके। तो आप अपने आप को इतना बड़ा और इतना मजबूत समझें, इतना ऊंचा समझें, और इतना जो है वो संगदिल सरकिश के कोई बात ना कर सके, अपना हक ना कह सके, आपकी गलती ना आपको बता सके, है ना ये बात? तो अल्लाह ताला का नाम है ये जब्बार, अल्लाह का नाम है जब्बार, अल्लाह का नाम جبار ہے, اور اللہ کا پھر جبار کس معنی میں آتا ہے؟ شکستہ دل انسانوں کو ڈھارس دینے والا. میں نے آپ کو بتایا نا جبر سے ہے اور اس کے معنی درستگی کے ہیں, ریڑھ کی ہڈی کی گروں کو پیوستگی دینے والا جبار. وہ کشتی جو ڈوبنے والی تھی اور لوگ اس کے اندر شکستہ حال بیٹھے تھے, تو ان کو ساحل پر پہنچانے والا. وہ بیماروں کو مرہم دینے والا, تو یہ بھی ہے. اور کہتے ہیں کہ جبر سے جبروت بھی بنا ہے, یہ مبالغہ ہے. نبی صلی اللہ علیہ وسلم یہ دعا پڑھا کرتے تھے, سبحان ذی الملک والملکوت والجبروت والکبریاء والعظما. تو اس کے معنی کیا ہیں کہ یہ بھی اللہ کی تعریف اور حمد بیان کی جا رہی ہے, اور اس دعا کے ذریعے دعائیں قبول ہوتی ہیں. تو بہرحال اللہ کی تو صفت ہو سکتی ہے, اللہ تک کوئی نہیں پہنچ سکتا, لیکن یہ کہ بندے کی یہ صفت نہیں ہو سکتی. اب یہ کہ مرد مومن تقریر کر رہا ہے اور فرعون پھر بولتا ہے, وقال فرعون, اور پھر فرعون نے کہا. اب فرعون جو ہے وہ کیا کرتا ہے کہ بیچ میں جو ہے پھر جمپ کرتا ہے اور کہتا ہے کہ یا حامانو, اے حامان. اور آپ حامان کے بارے میں پڑھی چکی ہیں کہ حامان جو تھا اس کا وزیر تھا, اور کس کا؟ وزیر تعمیرات تھا. کہا کہ ابن لی سرحن, کے میرے لیے تعمیر کر ایک محل. اور سرحن جو ہے آپ کو پتا ہے قرآن میں محل کے لیے جو ہے لفظ استعمال ہوا ہے سرحن کا, اور دوسرا قصر کا. تو قصر جو ہے یہ عالیشان اور بلند اور بالا عمارت کو کہتے ہیں نا, تو یہاں پہ قصر کی بجائے سرح کیوں آیا؟ اس لیے کہ سرح کے معنی ہوتے ہیں خالص, امیزی سے پاک, نقش و نگار سے مزین, اور اس کے ساتھ ساتھ بلند بھی. عیب بھی کوئی نہ ہو, بلند بھی ہو اور نقش و نگار بھی ہو. تو بڑا خوبصورت محل میرے لیے بنا, لعلی, تاکہ میں ابلغ الاسباب, تاکہ میں پہنچ جاؤں راستوں تک. اسباب جو ہے یہ سبب کی جمع ہے, اور بلغ کے معنی ہوتے ہیں جیسے اپنے مقصد کو حاصل کر لینا, اس طے تک پہنچنا جس سے کامیابی ہو جائے. تو اب لغو کہ میں پہنچ جاؤں, الاسباب سبب کی جمع اسباب ہے, اس رسی کو کہتے ہیں جس کے ذریعے کھجور پر چڑھا جائے. کھجور کا درخت آپ دیکھیں کہ نیچے ایسی شاخیں نہیں ہوتی کہ جس کو پکڑ کر اس پر چڑھا جائے, اوپر شاخیں ہوتی ہیں. درخت بہت لمبا ہوتا ہے اور چڑھنا مشکل ہوتا ہے, تو اہل عرب کیا کرتے تھے, رسی کو اوپر ڈالا کرتے تھے, رسی کے ذریعے اس پر چڑھتے تھے اور پھر کھجورے اتارنا. تو اسی سے جو ہے وہ معنی, اس کے ادھار کے معنی لے کر ہر اس چیز کے لیے سبب لفظ استعمال ہونے لگا, جو ایسا ذریعہ, ایسا راستہ جس کے ذریعے آپ جو ہے اور آگے پہنچ سکیں, آپ اپنے سفر کو طے کر سکیں. ٹھیک ہے نا, آپ نے سورت کہف میں بھی پڑھا تھا نا, سبا سبا سبا. تو بہرحال اب کیا ہے کہ کیا کر کہ تو جو ہے ایک محل میرے لیے بنا, تاکہ میں راستوں تک پہنچ سکوں. اور راستے کون سے؟ اسباب السماواتی, آسمانوں کے راستے, اور سما کی جمع سماوات ہے, کہ آسمانوں کے راستوں تک پہنچ سکوں. اور کیوں پہنچوں؟ فاتلیا, اور توئے لام عین کا مطلب ہوتا ہے کہ جھانکنا. سورج جب جھانکتا ہے تو پھر طلوع ہو جاتا ہے, نکل آتا ہے. مطلع ہونا, اطلاع دینا, آپ کسی کو کوئی بات بتا دیتے ہیں. تو فاتلع, تاکہ میں جھانک کر دیکھوں, الہ الہ موسیٰ, موسیٰ علیہ السلام کے الہ کی طرف. تو یہ کیا تھا؟ یہ فرعون کا ایک مذاق تھا. اب آپ دیکھیں کہ اس کو خود پتا تھا کہ ایسا کوئی محل بن نہیں سکتا, ایسی کوئی عمارت, ایسا کوئی ٹاور بن نہیں سکتا جو کہ اتنا اونچا ہو کہ آسمان تک چلا جائے, لیکن اس نے یہ احمقانہ تجویز جو ہے وہ سامنے رکھی. تو گویا کہ یہ ایک مذاق تھا, اور اس کا یہ کہنا کہ موسیٰ علیہ السلام نے جو ایک الہ کی دعوت دی ہے, توحید کی جو دعوت دی ہے, اور یہ کہا ہے کہ میں, اللہ نے مجھے رسول بنا کر بھیجا ہے, تو اس کا یہ کہنا دراصل یہ کیا مطلب تھا اس کا, وَإِنِّي لَأَظُنُّهُ كَاذِبًا, کہ بے شک میرا تو یقین ہے اس کے بارے میں کہ یہ جھوٹا ہے. وَإِنِّي لَأَظُنُّهُ, اس کے معنی کیا ہے, اور بے شک میں یہ گمان کرتا ہوں, میں یہ سمجھتا ہوں. ہوں کی ضمیر کس کے لیے ہے؟ موسیٰ علیہ السلام کے لیے, کہ میں اس کو جھوٹا سمجھتا ہوں, کاذب, جھوٹ بولنے والا. وکذالک زینا, اور اسی طرح خوبصورت بنا دیا گیا. जो ये ना माजी मजहूल है, भले दिखाए गए, खूबसूरत करके दिखाए गए ले फिरौना फिरौन के लिए, सुओ अमल ही इसके बुरे अमल। बहुत डरने वाली ये बात है कि किसी के हों बुरे अमल, किसी के हों गुनाह, और उसके लिए वो खूबसूरत बनाकर दिखा दिए जाए। तो ये थी फिरौन की बद किरदारी कि उसने जो है मूसा अलैहिस्सलाम को जो है वो झूठा कहा, कोई जवाब बन ना पाया, तो फिर उसने जो है ये कहा कि एक बुलंद इमारत जो है बनाओ। तो ये उसकी बदकिरदारी, उसका झुटलाना। और आप देखें कि मर्द मोमिन की तकरीर कितनी खूबसूरत है और इसका मजाक कैसा है, कैसा अहमकाना है। तो इसी तरह फिर अल्लाह ताला ने फिरौन के लिए उसके बुरे अमल जो थे खूबसूरत बनाकर पेश किए। वसुद्दा अनिस सबील, सुद्दा भी माजी मजहूल है, और वैसे भी आपको पता है कि लाजिम और मुतद्दी के मानी। तो लाजिम जो है उसके मानी क्या होते हैं कि फेल का असर फाइल तक रहता है। मुतद्दी के मानी क्या होते हैं कि फाइल से गुजर कर मफूल तक भी जाता है ना। तो इसके जैसे मारना, आप किसी चीज पर मारेंगे ना, तो ये क्या है, ये लफ्ज भी जो है वो ये है कि आप मार रहे हैं, आपके हाथ को भी असर हो रहा है फेल का, और जिसको मार रहे हैं उसको भी असर हो रहा है। तो लाजिम और मुतद्दी में दोनों पाए जाते हैं। तो यहां पर भी खुद रोका और दूसरों को रोका, अनिस सबील रास्ते से। तो फिरौन ने जब बुरा अमल किया तो इसके बुरे अमल की वजह से अल्लाह ताला ने उसे रोक दिया रास्ते से। और वैसे भी जब मजहूल होता है ना तो उसमें फाइल का नहीं पता चलता, बस उसको रोक दिया गया रास्ते से। वमा कैदू फिरौना, और ना थी कैद फिरौन की और ना थी तदबीर फिरौन की, इल्ला फी तबाब, मगर जो है वो में तबाब। अब कैद आप पढ़ी चुकी, किसी काम को सर अंजाम देने के लिए खुफिया दाव चाल या तदबीर करना, हल्के पैमाने पर हो तो मकर होती है और बड़े पैमाने पर हो तो कैद होती है। और वैसे मकर अच्छा भी हो सकता है, बुरा भी हो सकता है ना, लेकिन ज्यादातर मकर का लफ्ज बुरे मानी में इस्तेमाल होता है और कैद जो है खुफिया चाल के लिए इस्तेमाल होता है। तो अब फिरौन की खुफिया चालें क्या थी जो उसने चली, अगर आप पीछे से याद करें तो सबसे पहली चाल उसने चली थी कि मूसा अलैहिस्सलाम जादू हैं, जादूगर हैं। मूसा अलैहिस्सलाम को उसने जादूगर कहा था, तभी तो उसने वो मेले के दिन जो है जादूगरों को जमा किया था। दूसरी चाल उसने क्या चली थी कि मोजात को कहा था कि ये जो है वो जादू हैं। तीसरी चाल क्या थी कि वो मेले के दिन उसने ये कहा था कि ये आपस में मिले हुए हैं और उसने ईमान लाने वालों को सजा देना चाहिए, है ना। फिर उसकी चाल क्या थी, बच्चों का कत्ल करना। फिर उसकी चाल क्या थी, मूसा अलैहिस्सलाम के कत्ल की प्लानिंग। फिर उसकी चाल क्या थी कि बनी इसराइल का ताकुब, और जो इंसान जब चालें खुद चलता है, जब उसने बनी इसराइल का ताकुब किया तो इल्ला फी तबाब, तो उसकी चालें जो थी उसके कुछ भी काम ना आई तो हुआ क्या, मगर फिरौन जो है वो तबाब में चला गया। तबाब क्या है, आप याद रखिए, तब्बत यदा अबी लहब वतब, है ना। तो तबाह का लफ्ज जो है ये तबाही के लिए इस्तेमाल होता है, किसी का टूट जाना, खप जाना, किसी का तबाह होना। और ये ऐसी तबाही को कहते हैं जो मसलसल खसारे में हो, मसलसल खसारे में रहने वाला। तब्बा लहू, अल्लाह उसे खाइब और खासिर कर दे, इसके मानी होते हैं मसलसल खसारे में डाल दे। और अबू लहब के हाथ टूटे, वो हमेशा खसारे में रहे। आप यूं याद रखें इसको, तबाब के आगे लिख लीजिए कि इसका मतलब है जालिका हुवल खुसरानुल मुबीन, जालिका हुवल खुसरानुल मुबीन, बहुत बड़ी खुली जो है वो नुकसान, खुला नुकसान, ऐसा नुकसान, ऐसी तबाही कि फिर इंसान जो है और उसका कुछ अजाला ना कर सके। जैसे अबू लहब जो था, ना उसकी औलाद काम आई, ना उसकी दौलत काम आई, और क्या हुआ, ऐसी सख्त उसको बीमारी लग गई कि बच्चे भी पास नहीं जाते थे, कुछ भी काम नहीं आया ना। आप सूरत लहब में इसकी तफसील पढ़ेंगी। तो बहरहाल फिरौन कैसी तबाही में गया, समंदर की लहरों के सुपुर्द कर दिया गया कि फिर जो है कुछ भी उसके काम ना आया, ना लौ लश्कर, ना दौलत, ना कुर्सी, ना उसके साथी, कोई भी उसके काम ना आए।